سے ذرا سے تھوڑی سی بات آپ کے ساتھ کرنی تھی. ایک تو یہ کہ جو ہم نے واقعہ پڑھا تھا موسیٰ علیہ السلام کا اپنی قوم کے ساتھ, اس میں دیکھیں جب موسیٰ علیہ السلام دیکھتے ہیں نا کہ ان کو قتال کے لیے قوم کو آمادہ کرنا ہے, تو پہلے آیت نمبر 20 میں آپ نے دیکھا کہ کس طرح ان کو آمادگی کے لیے, قتال کی آمادگی کے لیے تیار کرنے کے لیے کیا فرمایا. یہ نہیں ان کو کہا کہ تم تو بہت ہی بگڑے ہوئے ہو, تم نے تو پہلے بھی یہ کیا, تم نے آتے ہوئے یہ کیا, تم نے تو ایسے مجھے کہہ دیا, ایسے کوئی تانے نہیں دیے, بلکہ ان کو بک اپ کرنے کے لیے, انکریج کرنے کے لیے ان کو اتنی بڑی بڑی نعمتیں یاد کرائیں جو ان کے اوپر اللہ تعالیٰ نے کی تھی, جو انعامات کیے تھے, تاکہ ان کا ایک دم مورال ہائی ہو جائے. دیکھو تم تو, تمہارے اندر تو نبی آئے, تمہارے اندر تو بادشاہ آئے, تم تو اتنے وہ فضیلت پائے ہوئے دنیا میں جس جیسی کسی کو اور کو فضیلت ہی نہیں دی گئی, ایسی تمہیں فضیلت ملی. اس کے بعد ان کو کہا کہ ارض مقدس میں داخل ہو جاؤ. یعنی جب بھی آپ کو کسی کو کوئی کام کے لیے آمادہ کرنا ہو تو انکریجمنٹ سے کرنا چاہیے, ڈسکریج کر کے نہیں کرنا چاہیے. ایک یہ بات ہمیں سمجھ آئی. دوسری ایک اور بات یہ کہ جہاں پہ یہ آتا ہے کہ وہ کہتے ہیں فتح انت و ربک فقاتلا, تم اور تمہارا رب جاؤ اور تم دونوں جا کے لڑو. اب اس کے اندر بھی ہمیں ایک بات کو سمجھ لینا چاہیے کہ جیسے ہم نے بات کی تھی, انہوں نے اس چیز کو موسیٰ علیہ السلام کے سر کیوں تھوپا کہ آپ جائیں, کیونکہ وہ یہ سمجھتے تھے کہ موسیٰ علیہ السلام ہی تو ہیں دین کے بڑے, تو یہی جا کے کریں, سارے کام ان کے ذمے ہی ہیں, ہمیں کیا کرنے کی کچھ ضرورت ہے. اب یہ دیکھیں کہ جب ایک قوم دین کو اون نہیں کرتی, دین کو اپنا نہیں سمجھتی, دوسرے کی چیز سمجھتی ہے کہ جاؤ موسیٰ تم جا کے لڑو نا, تمہارا کام ہے نا, ہمارا کیا کام ہے, جس کا کام ہے وہ کرے, ہم یہاں بیٹھے. تو ہم بھی آج اپنے دین کو چونکہ اون نہیں کرتے, دوسروں کا کام سمجھتے ہیں, مفتی صاحب کریں, قاری صاحب کریں, حافظ صاحب کریں, فلاں امام صاحب کریں, ہم کیوں کریں, یہ تو علماء کا کام ہے. اسی وجہ سے ہم پھر بیٹھے ہی رہتے ہیں, انا ہا ہنا قائدون, اور بس یہی سوچتے ہیں کہ وہی وہ کام کرتے رہیں سارے, ہمارے ذمے کوئی اس چیز کی ذمہ داری ہے ہی نہیں, کیونکہ ہم نے دین کو اون ہی نہیں کیا. جب آپ کسی چیز کو اون کرتے ہیں نا, تبھی آپ اپنی رسپانسبلٹی سمجھتے ہیں کہ مجھے یہ کام کرنا ہے. کیا آج کی آیات میں سب سے پہلے تو ایک اہم واقعہ تاریخ میں سے اللہ تعالیٰ نے ہمارے سامنے رکھا ہے, اور وہ ہے آدم علیہ السلام کے دو بیٹوں کا واقعہ, حابیل اور قابیل. ان کا واقعہ بیان کر کے اللہ تعالیٰ نے اس کے بعد آیت نمبر 32 کے اندر یہ بتا دیا کہ کیا رول ہے, حرمت جان, جان کی عزت کیا ہے, جان کی حرمت کیا ہے. اور اس کے بعد آیت نمبر 33 میں آیت محاربہ, اس کو کہتے ہیں حرب سے ہے نا, یو حاربونا جو ہے, آیت محاربہ یہ کہلاتی ہے, اس میں سزا بتائی گئی ہے, جو لوگ اللہ اور اس کے رسول سے جنگ کرتے اور زمین میں فساد کرتے ہیں ان کی سزا بتائی گئی ہے. بیچ میں دو آیتیں جو آ رہی ہیں, آیت نمبر 35, 36 اور 37, تین آیتیں جو آ رہی ہیں, وہ جملہ معترضہ کہہ سکتے ہیں کہ بیچ میں ایک بات نصیحت کی گئی اور اس کے بعد پھر چور کی سزا بتائی گئی کہ چور کی سزا کیا ہے. آیت نمبر 38, 39 میں اس کے اوپر بات کی گئی ہے. ٹھیک ہے, چلیں جی دیکھتے ہیں پہلے وہ واقعہ جو آدم علیہ السلام کے بیٹوں کا واقعہ ہے, اور ہمیں اسی لیے بتایا جا رہا ہے, کوئی اس کا ریزن ہے اور پیچھے سے ربط کیا ہے, انشاءاللہ اس کو دیکھیں گے. بسم اللہ الرحمن الرحیم. وَاتْلُ عَلَيْهِمْ نَبَأَ ابْنَيْ آدَمَ بِالْحَقِّ, تلاوت کیجئے ان کے سامنے آدم علیہ السلام کے دو بیٹوں کی خبر. کیوں اس کو اتنی اہم خبر کہا گیا, نبأ اہم خبر کے لیے آتا ہے, خاص کوئی خبر ہو, اس لیے اہم ترین اس کو خبر کہا گیا کہ یہ زمین پر خون بہانے کا سب سے پہلا واقعہ تھا. اس سے پہلے آج تک زمین پر کوئی خون نہیں بہا تھا, یہاں سے یہ سلسلہ شروع ہوا مرڈر کا, قتل کرنے کا, یہ ایک بہت اہم واقعہ ہے، اور حق کے ساتھ بیان کریں۔ یہ کیوں کہا گیا؟ اس لیے کہ بہت دفعہ جب ہسٹری میں سے واقعات بیان کیے جاتے ہیں، ہسٹورینز بھی جب ہسٹری لکھتے ہیں، تو اس وقت آپ یہ دیکھ لیں، کوئی جھوٹ، کوئی بڑھا کے، کوئی گھٹا کے، کمی بیشی کر کے، کہیں چینج کر کے، اس طرح سے واقعہ بیان کر دیا جاتا ہے۔ خود بھی اپنی طرف سے کوئی سمجھ لیں اس کا میک اپ کر کے اس کو بیان کیا جاتا ہے، تو وہ حق تو نہ ہوا پھر جب آپ اپنی طرف سے بھی بیچ میں چیز ایڈ کرتے ہیں۔ جبکہ اللہ تعالیٰ قرآن کریم میں جو واقعات بیان کرتے ہیں، چاہے آپ نے عیسیٰ علیہ السلام کا واقعہ دیکھ لیا، حضرت مریم کا واقعہ جو دیکھ لیا ان کا، اور چاہے کوئی بھی اور قصہ ہو، سب قصص جو ہیں وہ حق کے ساتھ بیان ہوتے ہیں، یعنی بالکل اس میں سچائی ہے۔ اور یہی بات ہے کہ قرآن ایک سچی کتاب ہے، اس میں ذرا سا بھی کہیں کوئی رد و بدل نہیں، اور آپ صلی اللہ علیہ وسلم جو امی تھے، ہزاروں سال پہلے کے واقعات بالکل سچ اور صحیح بیان کر رہے ہیں، تو اس کی وجہ کیا ہوگی؟ ظاہر ہے ان کے پر وحی آتی ہوگی، خود سے تو نہیں بیان کر سکتے نا۔ آج دیکھیں یہ جو پچھلے اہل کتاب کی پاس جتنے بھی مٹیریل ہے، اسی وجہ سے یہ اتنا ڈاؤٹ فل ہو گیا کہ انہوں نے چیزیں بیچ میں ایڈ کر دی نا، حق نہیں رہنے دیا، ایڈ سبٹریکٹ کر کے اور اس کو کچھ اور ہی بنا کے رکھ دیا۔ تو ایک لفظ بالحق، دیکھیں یہاں پہ لانے سے اتنی بڑی بات واضح ہو گئی کہ آگے جو آپ پڑھنے والے ہو نا، وہ بالکل حق ہے، بالکل ٹرو ہے، اس کے اندر ذرا بھی کوئی زبر پیش زیر کچھ بھی کہیں پہ بھی ایڈیشن سبٹریکشن کچھ نہیں ہوئی، بھی بالکل صحیح صحیح بات ہے۔ اور دوسری بات کیا کہ یہ بس قصہ گوئی کے لیے نہیں کہ چلو آؤ آپ کو ایک سٹوری سناؤں کہ بچوں کو آپ لے کر بیٹھ گئے، چلو سٹوری ٹیلنگ ہو رہی ہے، نہیں، بلکہ حق کا مطلب کیا ایک ہوتا ہے، یعنی اس میں ایک مقصد ہے، مقصد کی وجہ سے بیان کیا گیا ہے، کوئی اس کے پیچھے وجہ ہے، اس مقصد کو سمجھے، بس سٹوری انجوائے کرنے کے طور پہ نہ اس کو پڑھنا، ٹھیک ہے؟ اب سمجھ آ گئی آگے جو ہم پڑھنے جا رہے ہیں اس کے لیے آپ کا ذہن پریپیئر ہو گیا؟ یہ کیا پڑھنے جا رہے ہیں آپ؟ کہ یہ بھی ضروری ہے نا، آپ کو پتا ہونا چاہیے کہ مجھے اس میں دیکھنا ہے مقصد کیا ہے۔ اور دوسری بات کیا ہے کہ اس میں جو بات آئی ہے بالکل صحیح ہے، سچ ہے۔ چلیں آپ قصہ دیکھتے ہیں۔ اذ قرب قربانا، جب ان دونوں نے قربانی کی، کن دونوں نے؟ جن کی بات پیچھے آ رہی ہے، اب نہیں آدم، آدم علیہ السلام کے دو بیٹوں نے، قربانا ایک قربانی، فتو قبلا تو قبول کر لی گئی، من احدہما ان دونوں میں سے ایک سے، ولم اور نہیں یتقبل قبول کی گئی، من الآخر آخر سے یعنی دوسرے سے، یعنی دو بیٹے تھے، دونوں نے قربانی کی، ان میں سے ایک کی قربانی قبول ہو گئی اور ایک کی قربانی قبول نہیں ہوئی۔ اب اس کے پیچھے واقعہ کیا ہے؟ زیادہ تر واقعہ جو تفسیروں میں لکھا ہوا ہے وہی میں آپ کے سامنے بیان کر دیتی ہوں، کیونکہ یہاں پہ قرآن کریم میں پیچھے واقعے کو نہیں بتایا گیا کہ کیا واقعہ ہے۔ تو جو ایک واقعہ آتا ہے، ابن کثیر میں بھی، معارف میں بھی ہے، اور بھی جتنی بھی آپ تفسیر کی کتابیں دیکھ لیں گے ان میں یہ واقعہ لکھا ہوا ہے، اس لیے آپ کو خود سے لکھنے کی اتنی ضرورت نہیں ہے۔ واقعہ یہ کہ حضرت آدم اور حوا جب دنیا میں آئے تو ان کے ایک ایک پریگننسی سے حضرت حوا کی دو بچے پیدا ہوتے تھے، ایک لڑکا اور ایک لڑکی، اور اس وقت آدم علیہ السلام کی اولاد میں صرف یہی بہن بھائی سمجھے جاتے تھے جو ایک ساتھ پیدا ہوئے، اور ان کا ظاہر ہے آپس میں پھر نکاح نہیں ہو سکتا تھا، کیونکہ اس وقت تو اور کوئی انسان تھے ہی نہیں نا، تو ظاہر رہی بات ہے کہ انہی کے جو بچے پیدا ہو رہے ہیں، دو دو پیدا ہوئے، وہ دو بہن بھائی ہیں، اب ان کی اگلے جو حمل سے، اگلے پریگننسی سے جو بچے دو پیدا ہوں گے ان کے ساتھ ان کا نکاح ہو جاتا تھا، وہ بھی ایک لڑکا ایک لڑکی پیدا ہوتے تھے، اور جو ساتھ پیدا ہوئے وہ بالکل حقیقی بہن بھائی سمجھے جاتے تھے، ان کے درمیان نکاح حرام قرار پایا تھا، ٹھیک ہے؟ اب ہوا یہ کہ آدم علیہ السلام کے جو بڑا بیٹا تھا قابیل، اس کے ساتھ جو لڑکی پیدا ہوئی تھی وہ خوبصورت تھی، اور دوسرا بیٹا پیدا ہوا حابیل، اس کے ساتھ جو لڑکی پیدا ہوئی کہا جاتا ہے کہ وہ خوبصورت نہیں تھی. جب نکاح کا وقت آیا تو حابیل کے ساتھ ظاہر ہے اس کی وہ جو زیادہ خوبصورت نہیں تھی وہ لڑکی پیدا ہوئی تھی، تو اس کا نکاح قابیل کے ساتھ ہونا تھا، حابیل کا خوبصورت کے ساتھ ہونا تھا. اس پہ قابیل ناراض ہو کے حابیل کا دشمن ہو گیا اور اس نے کہا کہ میرے ساتھ جو لڑکی پیدا ہوئی میں تو اس کے ساتھ ہی شادی کروں گا. اب آدم علیہ السلام نے کہا کہ یہ تو نہیں ہو سکتا. اب اس کے معاملے کو انہوں نے کس طرح سے وہ کیا کہ آپ دونوں اللہ کے ہاں ایک قربانی پیش کرو، جس کی قربانی قبول ہو جائے گی یہ لڑکی کی شادی اسی کے ساتھ ہو جائے گی. اب کیونکہ آدم علیہ السلام کو یقین تھا کہ قربانی اسی قبول ہوگی جو حق پہ ہوگا، اب اس زمانے میں قربانی کے قبول ہونے کا بھی ایک سائن تھا، اور وہ سائن کیا ہوتا تھا کہ قربانی اپنی میدان میں رکھ دیتے تھے اور پھر جس کی قربانی کو آگ کھا جاتی تھی، آگے آسمان سے ایک آگ آتی تھی اور قربانی کو کھا لیتی، تو جس کو آگ لگ جائے وہ پھر قبول ہو گئی، اور جس قربانی کو آگ نہ کھائے تو یہ ایک سائن ہوتا تھا کہ اس کی قربانی قبول نہیں ہوئی. اب حابیل کے پاس تھی بھیڑ بکریاں، اس نے ایک اچھا بہت اچھا دمبا جو ہے اس کی قربانی کی، اور قابیل جو تھا وہ کسان تھا یعنی کاشتکاری کرتا تھا، تو اس نے کوئی گندلہ گندم وغیرہ قربانی کے لیے پیش کر دیا، اور آسمان سے آگ آئی حابیل کی قربانی کو کھا گئی اور قابیل کی قربانی جوں کی تو پڑی رہی. اس کے بعد قابیل کو اپنی ناکامی کے ساتھ ساتھ اتنا غم ہوا کہ میری تو بڑی بےعزتی ہو گئی، اور پھر جو اس کے اندر انتقام کے جذبات پیدا ہوئے وہ پھر آگے آپ دیکھتے ہیں. اب اس قصے میں اصل میں حسد، بغض، تکبر، ان سب کا سرکشی، ان کا برا انجام بتایا جا رہا ہے کہ کس طرح آدم علیہ السلام کے بیٹوں میں بھی، ابھی کوئی اور انسان نہیں تھے، ان میں بھی جب حسد کے جذبات ایسے پیدا ہو گئے تو کیسی کشمکش ہوئی کہ ایک دوسرے کے اوپر ظلم زیادتی کرنے لگے اور دنیا اور آخرت اپنی برباد کر دی ایک نے دوسرے کو قتل کر کے. تو کیا ہوا؟ جب یہ ہوا تو قال لأقتلنک، اس نے بجائے اس کے کہ اپنی غلطی دیکھتا کہ بھئی میری قربانی کیوں نہیں قبول ہوئی، کیا ایسا وجہ ہوئی میں اپنی اصلاح کروں، اپنی غلطی تلاش کروں، اپنے بھائی کو ذمہ دار سمجھا، اس کی وجہ سے نہیں میری قربانی قبول ہوئی، یعنی اپنی نہیں غلطی دیکھنی. اپنی ناکامیوں کے اسباب جب انسان دوسروں میں تلاش کرنے لگتا ہے نا، تب دل میں وہ آگ جل جاتی ہے کہ جو پھر بجھتی نہیں ہے، پھر وہ بدگمانی پیدا ہوتی ہے، اور پھر وہ بدگمانی سے آگے آگے پھر کینہ، بغض، اور اس سے آگے یہ پھر انسان اس حد تک پہنچ جاتا ہے کہ بعض اوقات قتل تک نوبت آ جاتی ہے. تو وہ بہت غصے میں آیا اور اس نے کہا کہ میں تو ضرور قال لأقتلنک، میں تو ضرور تجھے قتل کر دوں گا. اللہ اکبر. اسی لیے آپ صلی اللہ علیہ وسلم نے فرمایا، ابو داؤد کی روایت ہے، کہ تم حسد سے بچو، اس لیے کہ حسد نیک کاموں کو اس طرح کھا لیتا ہے جیسے آگ لکڑی کو کھا لیتی ہے. اور فرمایا تم بدگمانی سے بچو، کیونکہ بدگمانی سٹارٹ ہے نا، یہ اگر آپ نے سٹارٹ میں ہی اس کو دبا دیا اور کہا کہ نہیں نہیں میں اچھا گمان کرتی ہوں، نہیں نہیں ایسے نہیں، تو پھر آگے سے آگے ڈیولپمنٹ نہیں ہوگی. لیکن اگر بدگمانی کو آپ نے پنپنے دیا، گرو کرنے دیا، تو بہت سخت بڑی بیماری بن جائے گی. اور پھر کسی کے پاس اگر کوئی چیز آئے، حسد تو اسی کے اوپر ہی ہوتا نا، کہ کسی کو اس کو کیوں مل گئی یہ چیز، کیسے پیدا ہوتا ہے، یہ اسی طرح ہوتا ہے. ایک شخص کو اللہ تعالیٰ مثلاً کوئی بھی نعمت دے دیتا ہے، حسن دیتا ہے، یا دولت دے دیتا ہے، یا علم دے دیتا ہے، بعض دفعہ ایون دین کے علم کی وجہ سے بھی لوگ دوسرے سے حسد کرنے لگتے ہیں، اس کو کیوں ملا ہے. مثلاً کسی کو عزت مل جاتی ہے، شہرت مل جاتی ہے، لائق اولاد مل جاتی ہے، اچھا شوہر مل جاتا ہے، اچھا گھر بار مل جاتا ہے، تو ان چیزوں کو دیکھ کے کوئی اور خواہش کرنے لگے کہ اس سے یہ چیز چھن جائے، یہ عزت و مقام، یہ یا اچھی اولاد، یا یہ ایسا گھر بار اچھا، اس کو کیوں مل گیا، مال ہے تو نقصان ہو جائے، یا جو نعمت ہے بس रहा नहीं जा रहा उससे, और वो चाह रहा है कि बस किसी तरह इससे छिन जाए। तो ये ही हसद कहलाता है। उसको अच्छा लगे जब उसका नुकसान हो जाए, तो दिल ही दिल में उसको अच्छा लगे, ये हसद है। और बाज़ दफ़ा जब दो लोगों का एक मकसद होता है ना, एक ही चीज़ दोनों का मकसद होती है, तो भी हसद पैदा हो जाता है। जैसे यहाँ पे एक ही लड़की से दोनों शादी करना चाहते, तो ये भी हो जाता है। तो हसद को निकालना बहुत मुश्किल है, अपने अंदर से बहुत मुश्किल है। इसके लिए बहुत काम करना पड़ता है। इसको शुरू से ही ख़त्म कर दें तो अच्छा होता है, क्योंकि तो अगर ये बढ़ता बढ़ता बढ़ जाए ना, फिर बहुत ही यानी मुश्किल, वो जितना ज़्यादा जाहिर है बीमारी बढ़ जाएगी, उतनी ही मुश्किल होगी उसका इलाज करना। इसीलिए जिससे हसद किया जाए ना, उसको भी अल्लाह ताला ने यही तलकीन फरमाई ना, मिन शर्रे हासिदिन इज़ा हसद, क्यों कहा गया हासिद के, हसद से याला मैं तेरी पनाह में आती हूँ, क्योंकि तुम खुद नहीं बच सकते जब तक रब की पनाह नहीं ले लोगे। तो इसने उसके साथ हसद किया। अब आप देखें दुनिया में जो जुर्म की शुरुआत हुई वो हसद से हुई, और हसद ने क्या काम दिखाया कि एक दूसरे की जान लेने तक के दर पे हो गया। अब काला कहा, किसने कहा, अब ये भी आपको पता होना चाहिए। पहला काला किस तरफ है, काबिल की तरफ, नीचे ब्रैकेट में लिख लें। और दूसरा काला हाबील ने कहा, इन्नमा यतकब्बलुल्लाहु मिनल मुत्तकीन, बेशक अल्लाह ताला तो कबूल करता है मुत्तकीन से, कि भाई इसमें मेरा क्या कसूर है। जो अल्लाह से डरने वाला होगा, तकवा वाला होगा, अल्लाह तो उसी से कबूल करेगा ना। अब ये देखें, इसमें भी आपको एक चीज बताई जा रही है, हासिद के हसद का इलाज भी एक तरह से बताया जा रहा है। गौर करें इसमें क्या इलाज बताया जा रहा है, कि हासिद को जब ये नजर आए ना कि किसी शख्स को अल्लाह ताला ने कोई खास नेमत अता फरमाई जो मुझे नहीं मिली, तो उसको चाहिए अपनी महरूमी को अपनी गलती में तलाश करे, अपने कि मेरे किसी गुनाह की सबब से, मेरी किसी कमी कोताही की सबब से ये हुआ, और उससे तौबा करने की फिक्र करे, ना कि दूसरे के नेमत के जवाल की फिक्र करे। क्योंकि ये तो इंसान को और ज्यादा नुकसान देता है। तो तुम ये देखो कि अल्लाह ताला तो कबूल करता है मुत्तकीन से, इसका मतलब अपने आप में देखना चाहिए था कि मेरे अंदर तकवा नहीं है, लाजमी तौर पे यही वजह है ना कि मेरी कुर्बानी नहीं कबूल हुई। अब वो उल्टी तरफ चल पड़ा, ये नहीं देखा कि मेरे अंदर तकवा की कमी है। अब ये देखें, एक ऐसा जुमला है जो एक रूल है, ये सिर्फ उनकी बात नहीं है, इट्स अ रूल, हमेशा के लिए इस रूल को याद रखें, इसको हाईलाइट कर लें। इन्नमा यतकब्बलुल्लाहु मिनल मुत्तकीन, याद रखें, चाहे इबादत है, चाहे आपकी नेकियां हैं, चाहे आपकी कुर्बानी है, चाहे आपकी नमाज है, जो भी नेक अमल है, ये आयत हर नेकी करने वाले, हर इबादत गुजार, हर अमल करने वाले के लिए बहुत बड़ी एक यानी वार्निंग भी है, आई ओपनिंग चीज है, कि याद रखो अल्लाह ताला सिर्फ तकवा वालों से ही कबूल करता है। आप देखें कुर्बानियां हम भी करते हैं, हर ईद आती है हम सब कुर्बानी करते हैं। इन आपने कभी सोचा या कभी आपके दिल में आया कि पता नहीं मेरी कुर्बानी अल्लाह ताला ने कबूल की भी है कि नहीं? कि ना कुर्बानी ये नहीं है कि बस मैंने एक बकरा दे दिया तो बस हो गई मेरी, अदा तो हो गई, लेकिन कबूल करने वाले ने कबूल की या नहीं। अगर आप ये सोच रहे हैं कि भाई मैंने तो लाखों रुपए का बैल लिया और फिर उसके अंदर उसमें हार डाल के आप सारे मोहल्ले में घुमा रहे हैं और देखो जी हमने कितने पैसों का लिया और कितने का लिया और दुनिया तक मशहूर हो गया, इन्होंने इतने लाख का बैल लिया, ये इनका तो इतना कीमती है, तो अगर इस तरह की दिल में बातें हैं और वो है, तो मुझे बताएं क्या वो कुर्बानी कबूल होगी, या हमारे अंदर और कोई रियाकारी आ गई, और कोई दिल में बात आ गई। तो याद रखें कि कबूलियत तो उन्हीं से होती है जो तकवा वाले हैं। अब ये भाई ने तो उसको कहा, मगर बजाय इसके कि वो ये जानने की कोशिश करता कि मेरे अंदर तकवा की कमी है, मेरे अंदर तकवा नहीं है जो अल्लाह ने मेरे से कबूल नहीं किया, वो गुस्से में आ गया। वो गुस्से में इंसान की वैसे ही अकल मारी जाती है, उसको तो कुछ समझ ही नहीं आ रहा कि वो इस बात की तरफ भी गौर करे। और देखें, जो मुत्तकी होता है ना, अल्लाह से डर डर के रहने वाला, डरने वाला, ऐसा इंसान तो कभी अपने अमल को बड़ा समझता ही नहीं, वो तो हमेशा डरता रहता है अपने अमाल से। इसीलिए एक वाकया आता है, हजरत आमिर बिन अब्दुल्ला अपनी वफात के वक्त रो रहे थे, तो लोगों ने कहा कि आप तो सारी उम्र नेक अमाल करते रहे, इबादात में मशगूल रहे हैं, फिर रोने की क्या वजह है? फरमाया, तुम ये कहते हो और मेरे कानों में अल्लाह ताला का ये इरशाद गूंज रहा है, इन्नमा यतकब्बलुल्लाहु मिनल मुत्तकीन, अल्लाह तो सिर्फ मुत्तकीन से ही कबूल करता है, मुझे क्या पता मेरी कोई इबादत कबूल भी हुई कि नहीं। हम करके कभी सोचते हैं ऐसा? क्योंकि देखें, ये तो अल्लाह ताला के ऊपर है सरासर, वो कबूल चाहे कबूल करे चाहे ना करे। आप किसी को तोहफा देते हैं, अब उसकी मर्जी है वो आपका तोहफा कबूल करे या नहीं करे। हजरत अब्दुल्ला बिन मसूद ने फरमाया कि अगर मुझे यकीन हो जाए कि मेरा कोई अमल अल्लाह ताला ने कबूल फरमा लिया है, तो ये वो नेमत है कि सारी जमीन सोना बनकर अपने कब्जे में आ जाए तो भी इसके मुकाबले में कुछ नहीं समझूंगा। यानी मेरा कोई अमल अल्लाह ताला ने कबूल करी, ये इतनी बड़ी बात है, ये इतनी बड़ी मेरे लिए नेमत है कि इसके मुकाबले में सारी जमीन सोना बन के भी मेरे कब्जे में आ जाए ना, तो वो कम है। इतनी उनको फिक्र होती थी कि अल्लाह कबूल कर ले हमसे। इसी तरह हजरत अबू दर्दा ने फरमाया, अगर ये बात यकीनी तौर पर हो जाए कि मेरी एक नमाज भी अल्लाह के नजदीक कबूल हो गई, तो मेरे लिए वो सारी दुनिया और उसकी नेमतों से ज्यादा है। अल्लाहु अकबर। कभी ये फिक्रें हमारे हमें भी आईं? इब्ने असाकर में है कि इब्ने उमर के पास कोई मांगने वाला आया, तो आपने अपने बेटे से कहा कि इसको एक दिरहम दे दो। लड़के ने एक दिरहम दे दिया। जब साहिल वापस चला गया तो बेटे ने कहा, अब्बा जान, उसने उस दिरहम को जो दिया था उसको कबूल कर लिया। इब्ने उमर ने फरमाया कि अगर मुझे मालूम हो जाए कि अल्लाह ने एक सज्दा या मेरा एक दिरहम का सदका कबूल कर लिया, तो इसके बाद मुझे मौत से ज्यादा महबूब कोई चीज ना होगी। यानी कि मेरे लिए तो फिर बस कामयाबी हो गई ना फिर, कि अल्लाह ताला ने कबूल कर लिया। हजरत उमर बिन अब्दुल अजीज ने एक आदमी को खत में ये नसीहत लिखी थी कि मैं तुझे तकवा की ताकीद करता हूँ जिसके बगैर कोई अमल कबूल नहीं होता, और तकवा वालों के सिवा किसी पे रहम नहीं किया जाता, और इसके बगैर किसी चीज पर सवाब नहीं मिलता। इस बात का वाज कहने वाले तो बहुत हैं, मगर अमल करने वाले बहुत कम हैं। अल्लाह अकबर। अल्लाह ताला हमें अमल करने वाला बनाए। हजरत अली ने फरमाया कि तकवा के साथ तो कोई छोटा सा अमल भी छोटा नहीं है, और जो अमल कबूल हो जाए वो छोटा कैसे हो सकता है? यानी तकवा इतनी बड़ी चीज है, ये जिस चीज के साथ लग जाए वो अमल कैसे छोटा हो सकता है, क्योंकि वो तो अल्लाह के यहाँ कबूल होने वाला है। तकवा इतनी बेसिक चीज है, इसके बगैर, यानी तकवा क्या चीज है पहले तो यही अगर ना पता हुआ तो फिर तो सारी बहस ही बेकार है। यानी अल्लाह ताला का ऐसा डर इंसान के अंदर हो कि वो फूंक फूंक के, जिसको कहते ना, कदम रखे। कोई देखें, जब आपको किसी से बहुत मोहब्बत होती है, ये बताएं कि उस मोहब्बत का एक असर होता है ना, आपको क्या दिल चाहता है कि मैं वो काम करूं जिससे ये खुश हो जाए, और वो कहीं ऐसा ना हो कि किसी बात से, मेरी किसी जेस्चर से, मेरी किसी चीज से कहीं ये नाराज ना हो जाए मुझसे, इसकी नजर मुझसे फिर ना जाए। बस यही तो तकवा है कि इंसान अल्लाह ताला के लिए यही चाहे कि किसी मेरी बात से वो ना नाराज हो, और वो कौन सी बातें हैं सबको पता है, जो नाफरमानी के सारे काम है उनसे इंसान ऐसे बचे, अगर मैंने ये किया मेरा अल्लाह मुझसे नाराज हो जाएगा, ये दिल में एहसास रहे, अल्लाह की नजरें इंसान अपने पर महसूस करे हर वक्त, यही तो तकवा है। हर वक्त ये ख्याल रहे ये काम कर लूं तो इससे मेरा अल्लाह खुश हो जाएगा, ये कर लूं इससे मेरा अल्लाह खुश हो जाएगा, जब तक ये जज्बा ना हो ना अंदर तो फिर आमाल नहीं कबूल होते। मारे बांधे के जैसे देखें, कुर्बानी तो काबिल ने भी की, ऐसा नहीं कि उसने नहीं की, नहीं कबूल हुई, अल्लाह की मर्जी, जिसकी चाहे कबूल करे जिसकी चाहे ना करे। और देखें जो उसके उसका दिल था, उसके अंदर हसद था, नफरत थी, और उसी की वजह से देखें क्या हाल हो गया, फिर कुर्बानी भी कबूल नहीं हुई, और उस पर भी उसने बस नहीं की कि इसके ऊपर रोए कि अल्लाह मेरी कुर्बानी नहीं कबूल हुई, मुझसे क्या कसूर हो गया, अब दिल में खुदा खौफी ही नहीं थी तो फिर ज्यादा कैसे कबूल होती। तो बजाय ये करने के वो भाई के दर पे हो गया। अब भाई क्या कहता है, अब ये वो ही आगे बात चल रही है, ये काला से ना हाबील ने बात शुरू की, इन्नमा यतकब्बलुल्लाहु मिनल मुत्तकीन, और ये आगे कंटिन्यूएशन है अगली आयत में, ये वही चल रही है, उसी का डायलॉग है। लइम अलबत्ता अगर, बसत्ता तूने फैलाया, क्या फैलाया, इलैया यदका मेरी तरफ अपना हाथ, किस लिए, लितक्तुलनी कि तू मुझे कत्ल कर दे, अगर तूने कत्ल करने के लिए मेरी तरफ हाथ बढ़ाया, मा अना बिबासितिन यदिया इलैक, मैं अपना हाथ नहीं बढ़ाऊंगा तेरी तरफ, लिअक्तुलक कि मैं तुझे कत्ल कर दूं, क्यों नहीं बढ़ाऊंगा मैं, तुम मुझे कत्ल करने के लिए आओ तो तुम तो कर रहे हो, तुम अगर अपना हाथ बढ़ाते हो याद रखना मैं तुम्हारे ऊपर हाथ नहीं उठाऊंगा, क्यों, इन्नी अखाफुल्लाह रब्बल आलमीन, इसलिए कि मैं अल्लाह रब्बल आलमीन से डरता हूँ जो तमाम जहानों का रब है। ये आयत अमन सुलह और तकवा का नमूना पेश करती है, ये इस वक्त कहा जा रहा है जब दूसरी तरफ कोई कह रहा है कि मैं जरूर कत्ल कर दूंगा, उस वक्त एक आदमी दूसरा जो है वो ये नहीं कहता अच्छा तू मुझे कत्ल करेगा, तू तेरी ऐसी की तैसी, मैं उससे पहले तुझे कत्ल करूंगा, हमारे तो यही होता है ना, तुम क्या करोगे उससे पहले मैं करती हूँ, तुम मुझसे क्या कट ऑफ करोगे मैं 10 दफा तुमसे कट ऑफ करूंगी, तुम मुझे क्या मारोगे मैं उससे पहले तुम्हें मारूंगी। तो इंसान को जब पता चल जाता है कि दूसरे का इरादा ऐसा है तो वो तो और बिफर जाता है और गुस्से में आ जाता है। लेकिन यहाँ पे हाबील को देखें, व्हाट अ कूल माइंडेड पर्सन, के गुस्से में नहीं आए, क्यों नहीं आए, इसलिए कि उनके अंदर खुदा खौफी थी, और ये खुदा खौफी जो होती ना ये इंसान को सीधा रखती है, इसी वजह से तो कुर्बानी भी कबूल हुई थी ना, दिल में अल्लाह का डर था, और ये जिंदगी में किसी को मिल जाए ना खुदा खौफी तो अल्लाह का बड़ा इनाम है उस पर, हमने पहले पढ़ा है ना, पहले किसके ऊपर इनाम की ये बात आई थी, यूशा और कालिब पे, वो दो आदमी जो खड़े हुए थे 6 लाख के मजमे में, अल्लाह ताला ने वहां पे भी फरमाया था ना खाफून, वो डरते थे। तो ये चीज इंसान को गुस्से के वक्त में भी कूल रखती है, ये एक मुत्तकी का किरदार है, ना हसद है यहाँ पे, ना बदगुमानी है, ना दूसरे के बारे में कोई गलत सोच है, वरना जब पता चल जाएगा दूसरा मेरे से इस तरह नफरत करता है ऐसे हसद करता है तो दूसरे वो जो दूसरी तरफ बंदा होता है उसके दिल में भी यही पैदा हो जाता है कि अच्छा अब इसको भी ना कुछ मिले, इससे भी ये छिन जाए, ये मेरे लिए ऐसा सोचता है ना, इसके पास भी ये चीज ना रहे। लेकिन जिसमें खुदा खौफी हो, ये नेमत जिसको मिले, वो ऐसा नहीं करता। अब क्या सवाल ये है कि क्या अपना डिफेंस करना ये खुदा खौफी के खिलाफ है, इस्लाम के खिलाफ है, क्या ये जायज नहीं है, क्या इसकी इजाजत नहीं है कि वो अपने आप को डिफेंड करते अब ये सब सवालात है ना, आपको इन पे सोचना चाहिए। देखें यहाँ पे डिफेंस की बात नहीं आ रही, उन्होंने कहा है कि मैं फाइट बैक नहीं करूंगा या मैं इब्तदा नहीं करूंगा, जैसे होता है ना कि पता चल जाए कि अच्छा इसने मुझे मारना है तो उससे पहले दूसरा कहता है कि मैं इसको मार देता हूं, ठीक है ना, ये मेरे पर जो हाथ उठाएगा तो मैं इसके ऊपर हाथ उठाता हूँ। तो उन्होंने कहा कि नहीं, मैं तुम मेरे ऊपर हाथ उठाओगे भी تو میں نہیں تمہارے اوپر ہاتھ اٹھاؤں گا. جیسے حضرت علی کے بارے میں آتا ہے کہ ان کی جب ان کو خبر مل گئی تھی کہ امیر المومنین آپ کے لیے ابن ملجم جو ہے آپ پہ حملہ کرنے والا ہے, اس نے تلوار بھی زہر میں وہ بجھا لی اور کسی وقت بھی آپ پر حملہ کر دے گا, کئی جگہ پہ وہ کہہ چکا ہے میں علی کو نہیں چھوڑوں گا. تو آپ معاملے کو بگڑنا نہ دیں, آپ حکم دیں ہم اس کو قتل کر دیتے ہیں. تو فرمایا میں اپنے قاتل کو کیسے قتل کروں, ابھی اس نے میرے اوپر اٹیک نہیں کیا, اور اگر وہ میرا قاتل بننا چاہتا ہے تو وہ قاتل بن جائے, میں قتل کر کے میں قاتل کیوں بنوں. تو اسی طرح حضرت عثمان کے ساتھ بھی ہوا تھا, انشاءاللہ تعالی میں آگے جا کے آیت نمبر 32 میں اس کی تفصیل آپ کو بتاؤں گی. لیکن حضرت عثمان کے اوپر بھی جب حملہ ہوا تھا انہوں نے بھی کہا تھا کہ میں نے نہیں آگے سے یعنی ان کے اوپر اٹیک کرنا, کیونکہ جب انسان ایسے کرنے لگے ابھی یعنی دوسرا اٹیک کر رہا ہے اس کے ساتھ دو بدو ہو جائے. تو آپ صلی اللہ علیہ وسلم نے اس کے بارے میں یہ فرمایا ہے کہ جب دو مسلمان ایک دوسرے کے سامنے تلواریں لے کے آ جاتے ہیں تو قاتل اور مقتول دونوں جہنمی ہیں, یاد رکھیں. تو صحابہ نے پوچھا کہ قاتل تو بھی ٹھیک ہے وہ تو سمجھ آتی ہے, مگر مقتول کا کیا معاملہ ہے؟ فرمایا اس میں بھی تو یہ خواہش تھی کہ دوسرے کو قتل کر دے, اور دوسری حدیث میں آتا ہے وہ بھی اپنے بھائی کے قتل پر آمادہ تھا. بھائی قتل تو وہ بھی کرنے آیا تھا نا, اگر اس کا داؤ لگ چل جاتا تو یہ مار دیتا. حالانکہ مارا نہیں ہے اس نے, لیکن وہ دلی جو خواہش ہے وہ جہنم میں لے گئی اس کو, مقتول کو. یہ بخاری میں حدیث ہے. تو جب دو بدو دونوں ایک آمنے سامنے آ کے ایک دوسرے کے ساتھ لڑ رہے ہیں تو دونوں ہی جہنمی ہو جاتے ہیں. اس لیے اس نے کہا میں نہیں اٹھاؤں گا اپنا ہاتھ. جس اس کو کول ڈاؤن کرنے کے لیے بھی نا, ایک بندہ پورا امن سا رہے دوسرا ایک غصے میں آ رہا ہے تو اس کا بھی تاکہ غصہ ٹھنڈا ہو جائے. اب یہ بھی اگر غصہ دکھاتا تو اور زیادہ غصہ ہو جاتا. ٹھیک ہے, اس واقعے میں بہت سبق ہے ان لوگوں کے لیے جو پورا امن رہنا چاہتے ہیں کہ ان کو کیا رویہ اختیار کرنا چاہیے. یہ نہیں ہے کہ جو دوسرے کے دل میں اگر کوئی شر کے جذبات ہیں تو ان کو اور جوش دیں اور زیادہ اس کو فیول دیں, نہیں, جوش کو کم کرنا چاہیے. ایک کا دل اگر نفرت سے بھرا ہوا ہے تو دوسرا امن قائم کرنے کی کوشش کرے آخر حد تک, چاہے اس کو یہ پتا ہے کہ میری جان بھی جا سکتی ہے. اس کو پتا ہے, اب یہ حابیل کو پتا ہے کیونکہ دوسرے نے کہہ دیا کہ میں ضرور قتل کروں گا, پھر بھی یہ ایسے طریقے کرے زبان سے عمل سے جس سے کہ کوشش کرے کہ آگ بجھ جائے. اب یہ تو بہت ہی بری بات ہو جائے, ایک حسد کرے دوسرا بھی حسد کرنے لگے, دوسرا بھی برا چاہنے لگے اس کا, اس سے تو آگ اور بڑھے گی نا. تو چاہیے کہ دوسرے کے دل میں اللہ کا خوف پیدا کرنے کی کوشش کرے, جیسے انہوں نے یہاں پہ دیکھیں کہا انی اخاف اللہ رب العالمین, تاکہ دوسرے کو بھی یاد آ جائے کہ خدا خوف ہی کرو, آخرت کے انجام سے ڈرائے. ٹھیک ہے, تو اس لیے یہاں پہ دیکھیں کتنے اچھے طریقے سے انہوں نے آگے سے جواب دیا, انی ارید ان تبوء بی اثمی و اثمی کا. اب دیکھیں نوبت ایسی آ گئی کہ قابیل نے یعنی مار دھاڑ شروع کر دی اور یہ ریزننگ کر رہے ہیں, اور وہ جس کو کہتے ہیں ریورس سائیکالوجی, کہ ٹھیک ہے اب بالکل وہ مارنے جب لگا ہے تو میں تو ٹھیک ہے میں تو چاہتا ہوں میرے گناہ اور تمہارے گناہ تو ان کے ساتھ پلٹے, تم ان کے ساتھ اللہ کی طرف پلٹو. یعنی میرے گناہ تمہارے گناہ کا مطلب کیا, تمہارے جو اپنے گناہ ہیں وہ تو ہیں ہی, میرے قتل کا گناہ بھی تمہارے سر پہ آ جائے. ٹھیک ہے, پھر یا تو کون امن اصحاب النار, تو تم آگ کے ساتھیوں میں سے ہو جائے, یعنی آگ والوں میں سے ہو جاؤ, یہ تمہارا گناہ بھی بڑھ جائے گا اور سزا بھی بڑھ جائے گی. یہ اس لیے تصویر پیش کی تاکہ بھائی ظلم کرنے سے رک جائے. سوچیں اب بالکل قتل کرنے لگا تو وہ یہ کہہ رہا ہے وہ ذالک جزاء الظالمین, اور یہ بدلہ ہے ظالموں کا, جو ظلم کرتے ہیں ان کے ساتھ ایسے ہوتا ہے. بخاری میں ایک حدیث ہے کہ مومن اس وقت تک اپنے دین کے بارے میں برابر کشادہ رہتا ہے جب تک ناحق خون نہ کرے, جب ناحق خون کر دیا نا مغفرت کا دروازہ تنگ ہو جاتا ہے. تو اللہ تعالیٰ نے ناحق خون بہانا حرام کیا ہے, اسی لیے قیامت کے دن سب سے پہلے قتل کا حساب ہوگا. تو اس نے کہا مجھے قتل کر کے जो गुनाह होगा वो तेरे सारा आ जाएगा। अब ये देख लें कि कत्ल वैसे भी यानी एक गुनाह है, इसके अंदर एक के गुनाह के साथ दूसरे के गुनाह का मतलब ये नहीं है कि एक के सारे गुनाह, पूरी जिंदगी के गुनाह दूसरे के ऊपर लाद दिए जाएंगे और दूसरे का कोई गुनाह नहीं समझाया जाएगा, ऐसा नहीं है। बल्कि देखें, आपको वो हदीस याद होगी ना, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मेरी उम्मत का मुफलिस कौन है, कौन है जो मेरी उम्मत में मुफलिस कहलाए। तो सहाबा ने बताया, हमारे यहाँ तो भाई वही मुफलिस होता है जिसके पास पैसे वगैरह ना हो, सामान ना हो। आपने फरमाया मेरी उम्मत में मुफलिस जो है क्यामत के दिन नमाजें लेकर आए, रोजे लेकर आए, ज़कात लेकर आए, लेकिन इसने किसी को गाली दी हो, किसी को तोहमत लगाई, किसी का माल खाया हो, किसी का खून बहाया हो और किसी को मारा हो, तो उसकी इसकी उसको इसकी नेकियों में से दिया जाएगा, और उनके हकूक पूरे होने से पहले उसकी नेकियां खत्म हो जाए तो उनके गुनाह इस शख्स पे डाल दिए जाएंगे, फिर इसको दोजख में डाल दिया जाएगा। ये सही मुस्लिम में, यानी उस दिन तो देखिए ना किस कॉइन के अंदर आप बदला देंगे। इसने एक बंदे को कत्ल किया, अब इसको कैसे उसका कॉम्पेंसेशन होगी कि इसकी नेकियां, जो कातिल की नेकियां हैं, वो मकतूल को दे दी जाएंगी। कातिल की नेकियां ही खत्म हो गई अगर, तो क्या होगा, जो मकतूल है, जो जो मर गया था, उसके सारे गुनाह इसके खाते में कातिल के डाल दिए जाएंगे। ठीक है, तो इस हिसाब से आप देखें तो हाबील के कॉल का मतलब ये है कि जब तुम मुझे कत्ल करोगे तो तुम्हारी तो नेकियां मुझे मिल जाएंगी, और फिर भी हक पूरा ना हो तो मेरे गुनाह तुम्हारे ऊपर डाल दिए जाएंगे, तो तुम मेरे और अपने गुनाहों के साथ जहन्नुम में जाओगे। ठीक है, और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिस शख्स को भी जुल्मन कत्ल किया जाए तो उसके खून के गुनाह का एक हिस्सा पहले इब्ने आदम पे होगा, यानी काबील के ऊपर आएगा, क्योंकि उसने कत्ल को इजाद किया था ना। देखिए, सबसे पहले कत्ल उसने किया था, इसलिए जितने दुनिया में आप सोचें कितने कत्ल होते हैं रोजाना, अगर आप देख लें खबरों में कितनी कत्लो गारत की, यानी अब इतना कॉमन हो गया ये चीज कि मेरे ख्याल में अब हम भी इतने बेहिस हो गए, अब हमें भी कोई फर्क नहीं पड़ता। आए दिन कत्लो गारत का, आए दिन ये खबरें होती हैं कितने लोग दुनिया में हलाक होते हैं एक दिन में। अब वो सब का जो नाहक खून बहाए कि कोई किसी का, उन सब के गुनाह का एक हिस्सा काबील को भी मिल रहा। अल्लाह अकबर। और फिर ये देख लें यहाँ से कि उसने जो शुरुआत की, चाहे कोई नेकी की शुरुआत करे तो उसकी बाद उसको देख के जितने लोग नेकी करेंगे उन सब का ये मिसल, उन सब के बराबर अजर उसके लिए भी लिखा जाएगा जिसने शुरुआत की थी। इसी तरह अगर किसी ने बुराई की शुरुआत की, जैसे इसने कत्ल की शुरुआत की, कहा जाता है इससे पहले कोई मरा ही नहीं था दुनिया में, आपको आगे आयतों से भी पता चलेगा कि यहाँ से शुरुआत हुई थी। बल्कि ये भी बाज़ रिवायात में आता है, अल्लाह आलम उनकी कितनी ऑथेंटिसिटी है, मगर बहुत सारी तफसीर की किताबों में यह है कि काबिल को ये भी नहीं समझ आ रही थी कि इसको कत्ल कैसे करूं। कभी उसकी आंखें बंद करता था हाबील की, कभी उसका गला घूंटता था, कभी कुछ करता था। फिर उसके बाद शैतान आया, उसने कहा ये तो इससे मर ही नहीं रहा। शैतान आया, उसने क्या किया, उसने एक कोई जानवर रखा और उसको रख के उसके बाद उसके ऊपर पत्थर मारा और उसको दिखाया कि देखो इस तरह, उससे जानवर मर गया और उसको दिखाया कि देखो इस तरह मारना। तो इसी तरह फिर काबील ने किया, अपने भाई का सर कुचल दिया। तो तब पत्थर से ना, तो तब वो शैतान दौड़ता हुआ हज़रत हव्वा के पास आया, कहता काबील ने हाबील को कत्ल कर दिया। तो उन्होंने पूछा कत्ल कैसा होता है, कहा अब वो ना खाता है, ना पीता है, ना बोलता है, ना चलता है, ना हिलता जुलता है। कहा शायद मौत आ गई है, उसने कहा हाँ वही मौत। तो वो फिर चीखने चिल्लाने लगी। ये इब्ने कसीर में एक रिवायत लिखी है। तो यानी शैतान ने यह भी सुझाया कि कत्ल करने का तरीका क्या है। तो ये अब आप इससे देख लें कि कितनी बड़ी सजा होगी जो काबील को मिलेगी। इसीलिए हजरत अब्दुल्ला से मरवी है कि जहन्नुम का आदो आद अजाब सिर्फ उस एक को हो रहा है, सबसे बड़ा मुअज्जब अजाब जिसको दिया जा रहा है زمین کے ہر قتل کے گناہ کا حصہ اس کے ذمے ہے. اب کتنا بڑا عذاب ہوگا یہ اللہ عالم. کیا اس کے اسی لیے حضرت ربیع فرماتے ہیں کہ ہم حضرت حذیفہ کے جنازے میں تھے تو ایک صاحب نے کہا کہ میں نے حضرت حذیفہ سے سنا ہے کہ آپ صلی اللہ علیہ وسلم کی سنی ہوئی حدیثیں بیان کرتے ہوئے کہتے تھے کہ اگر تم آپس میں لڑو گے تو میں اپنے سب سے دور دراز گھر میں چلا جاؤں گا اور اسے بند کر کے بیٹھ جاؤں گا، اگر وہاں بھی کوئی گھس آیا تو میں کہہ دوں گا کہ لے اپنا اور میرا گناہ اپنے سر پہ رکھ لے، بس میں آدم علیہ السلام کے ان دو بیٹوں میں سے جو بہتر تھا اس کی طرح ہو جاؤں گا. میں تو چاہتا ہوں کہ تم میرا اور اپنا گناہ اپنے سر پہ رکھ دیں. تو یہ بھی کہا جاتا ہے کہ قتل کی تکلیف کی وجہ سے اللہ تعالیٰ مقتول کے گناہ معاف کر دیتا ہے اور وہ قاتل پہ آ جاتے ہیں. اور جو قاتل ہے نا وہ قیامت کے دن حشر کے میدان میں مقتول کو ڈھونڈتا پھرے گا اور پھر ظاہر ہے اس کی نیکیاں لے جائے گا، کیونکہ اس نے اپنا ایک کسی کی زندگی لینا، آپ دیکھیں نا کوئی انسان کسی کی زندگی لے لیتا ہے چھین لیتا ہے اسے، یہ اس قدر بڑا گناہ ہے کیونکہ اس کی تلافی کوئی نہیں ہے نا، واپس نہیں کوئی آ سکتا، کوئی اور چیزیں ہیں، کوئی مال کا نقصان ہے، یہ چیزیں ہیں، ان ٹھیک ہے یہ بھی نقصان تو ہیں لیکن ان کی کوئی تلافی ہو سکتی ہے، اس چیز کی تو اس جرم کی تو کوئی تلافی ہی نہیں ہے نا. اللہ تعالیٰ معاف فرمائے، اللہ تعالیٰ ایسے تمام چیزوں سے محفوظ رکھے. مگر دیکھیں کس چیز نے یہاں تک پہنچایا، اس چیز کو ضرور آپ سامنے رکھیں، کیونکہ ایک دن میں کوئی ایسے قاتل نہیں بن جاتا. اگر کوئی چیزیں اندر پکتی رہتی ہیں اور اس کے بعد ہی کوئی اس جرم کی انتہا تک پہنچتا ہے. اور اس کے بعد پھر کیا ہوا، فطوعت لہو نفسہ قتل اخی، تو آسان کر دیا اس کے لیے اس کے نفس نے. آسان کیسے کر دیا، دیکھیں ایک ہمارا دشمن باہر ہے جو شیطان ہے اور ایک ہمارے اندر ہمارا دشمن بیٹھا ہوا ہے جو ہمارا نفس ہے. اب اس نفس کو ظاہر ہے نفس کبھی جس کو ہم ضمیر کہتے ہیں وہ بھی انسان کے اندر ہوتا ہے نا، کبھی وہ جاگ جاتا، کبھی اس کو یہ کوئی بات یاد آ جاتی، وہ کہتا کہ نہیں میں نہیں قتل کرتا، پھر نفس حاوی آ جاتا، پھر اس کو یہ ہوتا کہ نہیں اب میں قتل کروں گا، پھر اس طرح سے کر کے پھر اس کے کوئی بات آ جاتی. اسی لیے میں نے کہا نا سٹیپ بائی سٹیپ ہونے کا اس کے اندر بات ہے کہ ایک سٹیپ پھر دوسرا سٹیپ پھر تیسرا سٹیپ، آگے کرتے کرتے آخر وہ اس پوائنٹ پہ پہنچ گیا کہ نہیں میں نے قتل کرنا ہی ہے. تو اس کے نفس نے آسان کر دیا اس کے لیے، اندرونی کشمکش کی طرف اشارہ ہے کہ اندر ہی اندر وہ اس کے یہ چیزیں آ رہی تھیں، خیالات آ رہے تھے. قتل اخی فقتلہ، تو اس نے قتل کر دیا اس کو، آخر کار یہ ہو گیا. فاصبح من الخاسرین، تو وہ ہو گیا خسارہ پانے والوں میں سے. اب دنیا کا خسارہ کیا ہے، دنیا کا خسارہ تو ظاہری بات ہے دنیا کا جو نقصان ہوا کہ بھائی سے بھی محروم ہو گیا، دنیا میں بھی اس کو کچھ نہیں ملا، آخرت کا نقصان تو اتنا بڑا ہے کہ سب سے پہلے جہنم میں جانے والا، حضرت ابن عباس فرماتے ہیں بنو آدم میں سب سے پہلے جہنم میں جانے والا یہی ہوگا. تو فبعث اللہ غرابن، اب کیا ہوا، یہ اس کو اب چونکہ یہ پہلی موت تھی دنیا میں، تو اس کو یہ نہیں پتا تھا کہ اب اپنے بھائی کو دفناؤں کیسے، کیا کروں اس کی لاش کا. تو بعض جگہ پہ یہ بھی آتا ہے کہ ایک سال تک وہ بھائی کی لاش لے کے گھومتا رہا اور اس کو نہیں سمجھ آ رہی تھی کہ اس کے ساتھ کرے کیا، کیونکہ پہلے کبھی کوئی موت ہوئی نہیں تھی. تو اللہ تعالیٰ نے اس کو سکھانے کے لیے ایک کوا بھیجا، فبعث اللہ غرابن، ایک کوا بھیجا اللہ تعالیٰ نے، یبحث فی الارض، جو کریتا تھا زمین کو، یعنی کھودتا تھا زمین کو. یہ بھی کہا جاتا ہے کہ ایک کوا تھا اور ایک مرا ہوا کوا تھا، تو اللہ تعالیٰ نے دکھایا کہ کوے نے کھودا زمین کو اور اپنی دوسرے کوے کو اس کے اندر ڈال دیا. لیوریہ کیف یواری سوءت اخی، یہ اللہ تعالیٰ نے اس لیے کیا تاکہ وہ دکھائے کس طرح وہ چھپائے، وہ کون، काबील, काबील कैसे छुपाए अपने भाई की लाश को, इसलिए अल्लाह ताला ने भेजा था। अब ये मुझे बताएं, इसके बाद इंसान को कोई तकब्बुर जेब देता है कि मैं बहुत बड़ी चीज हूं, मैं कि इसको भाई की लाश भी दफनानी नहीं आती थी इंसान को, और अल्लाह ताला ने उसके लिए भी किसी को भेजा ताकि वो उसको सिखाए कि कैसे लाश को दफनाना है। अगर एक इंसान इस हद तक यानी ला इल्म है, ये तो जो भी इल्म है अल्लाह ताला ने किसी ना किसी जरिए से इंसान तक पहुंचाया, वरना इंसान इतना ला इल्म है वो तो इतनी हद तक यानी बात है कि वो ये भी नहीं जानता कैसे एक लाश को ठिकाने लगाया जाए। काला या वैलता, अब उसको अफसोस हुआ, अब कहने लगा हाय अफसोस है मुझ पर, किस बात पे, आजज तू अन अकूना मिसल हादल गुराब, ए मैं आजिज हुआ हूं कि मैं हो जाऊं माने इस कव्वे के, ए मैं इस कव्वे की तरह ही हो जाता, मैं तो इससे भी ज्यादा इनकेपेबल हूं, इतना भी नहीं मुझसे हुआ। फवारी या सऊत अखी कि मैं अपने भाई की लाश को ही छुपा देता, कम से कम इस कव्वे को इतनी तो सेंस थी कि उसने अपने भाई की लाश को, अपने जैसे कव्वे की लाश को ऐसे दबा दिया, मुझे इतनी भी नहीं अक्ल थी। यानी अब अफसोस करने लगा कि परिंदा आके मुझे सिखा रहा है। और यहीं से आप देखें कि लाश को जमीन में छुपाना, दफन करना, ये अल्लाह ताला ने शुरू दिन से इंसान को सिखाया है, ये भी इंसान की हुर्मत है, यानी यही भी एक इंसान की इज्जत है कि जब वो मर जाए तो उसको जमीन के अंदर दबा दिया जाए ताकि उस इसका ना एक पर्दा रह जाए। देखिए अगर ये लाशें ऊपर ही रख दी जाती हैं, ऊपर ही, आपको पता है कैलाश में वहां के जो लोग हैं वो लाशों को एक ताबूत से के अंदर डाल के ऊपर से ढक्कन खुला होता है और वैसे ही रख देते हैं, एक जगह उनका जैसे कब्रिस्तान, कब्रिस्तान तो नहीं कह सकते क्योंकि कब्रें तो नहीं वहां पे, मगर जैसे एक मैदान है उसके अंदर ऐसे रख देते हैं, और उसके बाद गिद्ध आते हैं और लाशों को भंबोड़ते हैं, खाते हैं, उनके सामने लाशें गलती सड़ती हैं, बदबू आती है, और वो ऐसे ही छोड़े रखते हैं, सब देखते भी हैं। अब किस कदर बेहुरमती है एक इंसानी जान की। तो अल्लाह ताला ने पर्दा रखा और उसकी इज्जत रखी है कि इसको जमीन में दबा दो, ये भी अल्लाह ताला का करम है, वरना इंसान इतना भी काबिल नहीं है। और बाज जो दूसरे मजाहिब हैं कि वो कोई मतलब है कि जला देते हैं, कोई इसी तरह संदूकों में रख के ऊपर ही रख छोड़ते हैं, कोई किसी तरह करते हैं, कोई किसी तरह, उन सबसे ज्यादा जो फितरी तरीका जो अल्लाह ताला ने सिखाया है वो है ये कि इंसान, एक इंसान को मरने के बाद जमीन में दफन करे। यानी यह कोई ये नहीं है कि मुसलमानों का ही तरीका है और आज ही कोई इस्लाम ने ही वो किया, अल्लाह ताला ने उस वक्त इंसान को सिखाया था, सबसे पुराना तरीका यही है। और ये किसने सिखाया, फबअसल्लाह, अल्लाह ने भेजा, इसे क्या पता चलता है, सिखाया अल्लाह ने है, जा गई बात। तो वो हो गया फिर बहुत पछताने वालों में से, अब वो पछताया, अब वो नादम हुआ, किस वजह से नादम हुआ, शर्मिंदगी क्यों हुई उसको, क्योंकि अगर निदामत होती है तो तौबा होती, इस बात पे अगर निदामत होती कि हाय मैंने ये क्यों किया, तो उसके पर तो जाहिर ही बात है कि फिर तौबा करनी थी उसने। ये निदामत इसलिए नहीं थी, ये निदामत इसलिए थी कि मेरे अंदर इतनी भी अकल नहीं है जितनी एक परिंदे में। और दूसरी वजह यह भी बयान की जाती है कि इस वजह से हुई कि हाय मेरे माँ बाप भी अब मेरे से नाराज हो गए, फायदा भी कुछ नहीं हुआ, इस वजह से ये हुई, क्या तो ये भी हो सकता है। और ये भी है कि भाई से भी महरूम हो गया, ये भी एक, देखिए आप वैसे भी जो जुर्म होता है ना, गुनाह होता है, एक साइकोलॉजिकल इफेक्ट होता है इंसान के ऊपर। ये जो जंगों में जाके लोग जुल्म करते हैं, जो फौजी होते हैं, आपने देखा है इनमें से अक्सर बाद में वापस जब अपने मुल्कों में आते हैं तो साइको हो चुके होते हैं, रातों को सो नहीं सकते, चीखें मारते हैं, क्योंकि जो जुल्म उन्होंने किया होता है ना, ये नहीं है वो तौबा कर रहे हैं, तौबा नहीं हो रही होती, वो जो उन्होंने जुल्म किया होता है वो उनको हॉन्ट करता है, वो उनको ना फिर चैन से रहने नहीं देता। ठीक है, जो इंसान गुनाह करता है यही तो गुनाह की एक वो है कि गुनाह की उस वक्त तो इंसान को बड़ी सेटिस्फेक्शन होती है जिस वक्त वो कर रहा होता है, लेकिन जब वो कर चुकता है ना, तो वो फिर गुनाह उसको चैन से नहीं बैठने देता। कई जेलों के अंदर कई कैदी होते हैं जिन्होंने कत्लो वारत किया होता है, वो फिर सो नहीं सकते, वो यानी बताते हैं कि जो उनको गिल्ट है वो उनको चैन से नहीं बैठने देती। तो वो तोबा नहीं कर रहा था, मगर वो इस तरह से उसके अंदर नदामत थी, मिन अजली जालिक। अच्छा, अब यहाँ पे मुआनका है ना, ये आपने थ्री डॉट्स देखे, एक 31 आयत के ऊपर लगे हुए थ्री डॉट्स, और एक ये जालिका के बाद लगे हुए थ्री डॉट्स, ये इसको कहते हैं मुआनका। यानी आप 31 पे भी रुक सकते हैं, मिन नादिमीन पे भी रुक सकते हैं, और आप ये भी कर सकते हैं मिन अजली जालिक, ठीक है, जालिक पे भी रुक सकते हैं। अगर आप नादिमीन पे रुकते हैं तो मिन अजली जालिक आगे की जो आयत है कतबना आला बनी इसराइल, इसके साथ जुड़ी हुई है, या तो यानी ये हिस्सा जो इन थ्री डॉट्स के दरमियान है ना, इसको या तो आप पिछली आयत से जोड़ लें या अगली आयत से जोड़ लें, ये कह सकते हैं आप, दोनों में जुड़ सकती है। यानी अगर हम पीछे से जोड़ें तो क्या बनेगा, फअसबह मिन नादिमीन मिन अजली जालिक, इस वजह से ये नादिम हुआ। किस वजह से, ये जो पीछे बात आई है ना कि भाई हुराब ने लाश को छुपाया तो इसने देखा तो ये इतना पछताया और इतना वो हुआ कि ये मैं कब्बे से भी गया गुजरा हूँ, मेरी इतनी भी अकल नहीं है, तो ये पिछले से जुड़ा हुआ। और अगर अगले से जोड़ें तो मिन अजली जालिक इसी वजह से कि ये जो इंसानी जान का कत्ल है, ये इतना बड़ा गुनाह अल्लाह ताला ने करार दे दिया, ये जो सारा वाकया हुआ है इसके बाद इसी वजह से अल्लाह ने इतना बड़ा गुनाह करार दे दिया कि कतबना आला बनी इसराइल, हमने लिख दिया बनी इसराइल के ऊपर। क्या लिख दिया बनी इसराइल पे, यानी एक कानून बना दिया। लिख देने का मतलब क्या है, जैसे हमने पहले कतबा पढ़ा था ना, कुतिबा अलैकुम सियाम, जैसे हमने फर्ज कर दिए तुम्हारे पर रोजे, तो कतब ना जब भी आता है, कतबा का माना होता है लिख देना, यानी अब एक कानून बना दिया अल्लाह ताला ने, एक चीज फर्ज कर दी किसी के ऊपर। तो बनी इसराइल पे फर्ज की, तो क्या हमारे पर फर्ज है कि नहीं। अब तो यहाँ पे कही गई कि बनी इसराइल के लिए, अगर तो जिमजेन में आता ना, अच्छा तो ये तो उनका ही कानून है, ये हमारा कानून नहीं है, ऐसी बात नहीं है। हजरत हसन से किसी ने पूछा था, क्या बनी इसराइल जिस तरह इस हुक्म के मुकल्लफ है, यानी इसके उनके ऊपर ये लागू होता है, हम पे भी है? तो फरमाया हाँ, यकीनन अल्लाह की कसम, कुछ बनी इसराइल के खून अल्लाह के नजदीक हमारे खून से ज्यादा बावकत नहीं थे, ठीक है, ये नहीं है कि उनके खून कोई ज्यादा कीमती थे इसलिए उनके लिए ये हुक्म है और तुम्हारे लिए नहीं है, ऐसा नहीं है। तो यानी बनी इसराइल के लिए हमने लिख दिया, इसका मतलब है कि उनके लिए हमने फर्ज कर दिया, उनको लिए हमने ये कानून बना दिया बनी इसराइल के लिए, इसी वजह से जो जो ये वाकया हुआ है। अब बनी इसराइल की क्यों बात आई, उससे उनसे पहले भी तो बहुत सारे लोग गुजरे। असल में एक जिसको कहेंगे कंपाइल्ड एक शरीयत बनी इसराइल पे ही सबसे पहले नाजिल हुई है, इससे पहले लोगों पे आम अहकाम आते रहे हैं, लेकिन ऐसा नहीं कि एक बाकायदा एक शरीयत, एक पूरे लॉज, एक रूल्स एंड रेगुलेशंस के साथ इस तरह से आए, ये इनसे पहले नहीं आया। तो यही, और दूसरी वजह ये भी है ना, यही उम्मत है जो सबसे पहले इमामत के मनसब पे फायज हुई, इससे पहले कोई भी उम्मत इस तरह से रोल मॉडल उम्मत नहीं बनी थी। तो फर्स्ट इंसान की कहानी बता के फिर बनी इसराइल जो फर्स्ट रोल मॉडल उम्मा है, उनको भी अल्लाह ने यही कानून दिया। क्या कानून, वो तो आगे बात आती है, मगर अच्छा पीछे से इसका क्या वो है, ठीक है, यहूदियों की बात चल रही थी, उसके बाद फौरन एक आदम अलैहिस्सलाम के बेटों की बात आ गई। बात यह है कि देखिए, यहूद भी आप सल्लल्लाहु अलैहि वसल्लम से इंतहाई हसद करते थे, और मैंने आपको बताया था कि उन्होंने कई साजिशें की नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कत्ल करने की, सहाबा कराम को कत्ल करने की। तो हसद उनके अंदर भी इतना बढ़ गया था कि इनको क्यों मिली नबुवत, बनी इस्माइल में क्यों आ गई। तो देखो ये वाकया सुनो, और उसके बाद बता दिया गया कि बनी इसराइल के अंदर अल्लाह ने लिख दी ये लॉ दे दिया उनको, और सेम अप्लाइज टू अस, ठीक है, इसलिए कोई इसको ये ना समझे कि ये बनी इसराइल की बात हो रही है, उनके लिए सिर्फ लॉ है, ठीक है। तो आप अपने लिए भी लॉ समझ के इसको देखें, अन्नहु मन कतला नफ्सन, कि बेशक वो जो कोई कत्ल करे किसी नफ्स को, अच्छा बेगैरी नफ्सिन, बगैर नफ्स के, इसका मतलब क्या हुआ, कोई किसी को कत्ल करे बगैर नफ्स के, यानी किसास के बगैर। देखें تین وجوہات ہوتی ہیں جس کی وجہ سے قتل کرنا جائز ہے. وہ یہ نہیں ہے, ایک بات سن لے غور سے, یہ نہیں ہے کہ اچھا کسی نے کسی کو قتل کیا اب دوسرا اٹھ کے اس کو قتل کر دے, یہ قصاص نہیں ہے. قصاص بھی حکومت وقت کے انڈر ہوگا, سمجھ آئی؟ وہ حکومت عدالت میں جائے گی بات, ایک بندہ ڈکلیئر ہوا کہ یہ قاتل ہے اور پھر اس سے قصاص لیا جائے گا, ٹھیک ہے. اسی طرح شادی شدہ اگر زنا کرے تو تب اس کی سزا قتل ہے. تو ٹھیک ہے, اگر دیکھیں ایک بندے کو پھانسی لگتی ہے اس وجہ سے کہ اس نے کسی کو قتل کیا ہے تو وہ ٹھیک ہے. شادی شدہ زانی ہے, اس کو رجم کیا جائے, وہ صحیح ہے. مرتد ہے, کوئی مرتد ہو گیا تو اس کا قتل, وہ بھی صحیح ہے. یہ تین ہیں قتل جو جائز ہیں. مگر اگین میں یہ کہوں گی کہ یہ لوگ خود ہی اٹھ کے لوگوں کو نہیں کرنے لگیں گے کہ ایک موب بن گیا اور انہوں نے کہا او یہ مرتد ہو گیا چلو اس کو مارو اور سب مل کے مارنے شروع ہو گئے, یہ نہیں. یہ تو پھر انارکی پھیل جائے گی نا ملک میں. یہ ایک قانون کے تحت ہوگا, عدالتیں اسی لیے ہوتی ہیں, اسی لیے حکومت ہوتی ہے کہ حکومت ان چیزوں کو ٹیک کیئر کرتی ہے. اچھا جی, اب کیا ہے کہ بغیر نفس کا مطلب کیا کہ قصاص کے طور پہ نہیں, او فساد فی الارض, یعنی فساد کرنے کو زمین میں نہیں. اور فساد کے اندر کیا ہے, شادی شدہ نے زنا کیا ہے, کوئی مرتد ہو گیا ہے, اس کے لیے نہیں, ویسے ہی قتل کر دیا. اب یہ قتل کون سا ہے؟ بغیر نفس کا مطلب کیا ہے, قصاص کے لیے بھی نہیں اور فساد فی الارض کے لیے بھی نہیں, تو پھر کون سا قتل ہوا یہ؟ انہ من قتل نفسن, بے شک جو کوئی کسی نفس کو قتل کرے. اب آپ اس کو سمجھنے کے لیے نا بریکٹ میں ڈال دیں, بغیر نفسن او فساد فی الارض, تو اب آپ کو سمجھ آ گئی. ان دو ریزن سے نہیں قتل کیا, اس کا مطلب کیوں قتل کیا؟ اس کا مطلب ہے کہ ناحق قتل کیا, اس کا مطلب ہے کسی کو بے گناہ کو قتل کیا, ٹھیک ہے. فَكَأَنَّمَا قَتَلَ النَّاسَ جَمِيعًا, کتنی بڑی بات ہے کہ اس نے گویا پوری انسانیت کو قتل کر دیا, سب انسانوں کو اس نے قتل کر دیا. ایک بندے کا قتل ساری انسانیت کا قتل ہے. اللہ اکبر. حضرت ابن عباس نے فرمایا کہ جس نے کسی نبی یا خلیفہ وقت کو قتل کیا اس نے گویا سب لوگوں کو قتل کیا, اور جس نے کسی پیغمبر یا خلیفہ عادل کی مدد کی اس نے گویا سب لوگوں کو زندہ کر دیا. کیونکہ دیکھیں مجاہد نے کہا کہ ناحق اگر کسی نے کسی ایک کو بھی قتل کر دیا نا تو اس جرم کی وجہ سے وہ دوزخ میں اسی طرح جائے گا جس طرح تمام آدمیوں کو قتل کرنے کی وجہ سے جاتا, ٹھیک ہے. یعنی اللہ تعالیٰ نے آیت کا وہ سمجھے نا مقصد, کہ اس آیت میں اللہ تعالیٰ نے ایک فرد کے قتل کے جرم کی بتائی کہ کتنا بڑا ہے, وہ کتنا بڑا ہے, اس کا میگنیچیوڈ سوچو کہ ایک آدمی کو ایک جان کو بھی لینا, وہ ایک نہیں ہے, ایک جان کو بھی اگر تم نے ناحق قتل کر دیا تو اس کا گناہ اتنا بڑا ہوگا. اب اس سے اندازہ لگائیں کہ ہمارے ہاں جو قتل و غارت کی آپ آئے دن کو خبریں سنتے ہیں اور دیکھتے ہیں تو کتنا زیادہ ایک بڑے گناہ کے لوگ مرتکب ہوتے ہیں اور اس کو کچھ سمجھتے بھی نہیں ہیں. پھر کیا نہیں ہے, کوئی اتنی بڑی بات نہیں اس کو سمجھی جاتی. اور پھر یہ بھی ہے نا کہ یہ دیکھیں, اس سے یہ بھی پتہ چلتا ہے کہ اللہ تعالیٰ ایک انسان کے قتل کے اوپر بھی کسی کو اگر جہنم میں ڈالنا ہو, چاہے وہ بہت سارے لوگوں نے مل کے کیا ہو وہ قتل, لیکن ایک انسان کو بھی قتل کیا ہے تو اس کے جرم میں اللہ تعالیٰ سب کو ڈال سکتا. اور اس کو یہ نہیں ہے کہ اچھا یہ اتنے سارے لوگ جہنم میں چلے جائیں گے صرف ایک کی وجہ سے, نہیں. اور ناحق قتل کرنا, اب دیکھیں یہاں پہ ایک اور بات آپ سمجھیں, یہاں پہ نفس کی بات آ رہی ہے, یہ نہیں بات آ رہی کہ کسی مسلمان کو قتل کیا ہوگا. مسلمان کی نہیں بات آ رہی, کسی بھی نفس کو ناحق قتل کر دیا, ٹھیک ہے. اور دوسرا یہ بھی ہے کہ سارے انسانوں کو قتل کر دے, کہ جس انسان کے اندر سے ایک انسان کو کا خون کرنا جس کے لیے آسان ہو جائے نا, وہ پھر اس کے لیے مشکل نہیں ہوتا اور 10 خون کرنا بھی اس کے لیے مشکل نہیں ہوتا. وہ اس کا ایک دفعہ جھجک کھل جاتی ہے, ہاتھ کھل جاتے ہیں, اور ایک کو بھی بے وجہ مار ڈالتے ہی انسان جہنمی ہو جاتا ہے. اس نے ایسے ہی ہے جیسے سب کو مار ڈالا. مجاہد فرماتے ہیں مومن کو بے وجہ شرعی شریعت کی وجہ کے بغیر, اور شرعی وجہ کیا ہوتی ہے میں نے آپ کو بتایا قصاص ہے یا شہزادانی کو وہ ہے یا پھر مرتد ہونا ہے, اس کی شرعی وجہ کے بغیر مار ڈالنے والا جہنمی ہے, دشمن رب ہے, ملعون ہے اور مستحق سزا ہو جاتا ہے. پھر وہ اگر سب کو بھی مار ڈالتا تو اس سے زیادہ عذاب اسے اور کیا ہوتا. اللہ اکبر. تو یہ یعنی کسی کی جان لینا کوئی چھوٹی بات نہیں ہے. حضرت حمزہ نے آپ صلی اللہ علیہ وسلم سے پوچھا تھا کہ مجھے کوئی ایسی بات بتائیں کہ میری زندگی آرام سے گزر جائے. آپ نے فرمایا کیا کسی کو مار ڈالنا تمہیں پسند ہے یا کسی کو بچا لینا تمہیں محبوب ہے؟ فرمایا کہ بچا لینا. فرمایا بس پھر اپنی اصلاح میں لگے رہو, نہیں کہ پھر تم محفوظ ہو. اللہ اکبر. اسی طرح ایک اور حدیث میں آتا ہے آپ صلی اللہ علیہ وسلم نے فرمایا جو شخص اپنے بھائی کو سال بھر تک چھوڑے رکھے گا یعنی قطع تعلق کرے گا وہ اللہ کے سامنے قابیل کے گناہ کا حامل ہو کر جائے گا. جیسے قابیل کا گناہ ہے نا, اسی طرح کے گناہ کا حامل ہو کے جائے گا سوائے دوزخ میں داخلے کے, اس کو قابیل سے کوئی اور چیز جدا نہیں کرے گی, یعنی وہ قابیل کے ساتھ ہی جہنم میں جائے گا. ہاں مگر وہ دوزخ میں قابیل سے الگ ہوگا کیونکہ قابیل کا تو عذاب بہت سخت ہے اور بہت لمبا ہے. سمجھ آئی؟ اللہ تعالیٰ معاف فرمائے, ایسے گناہوں سے اللہ تعالیٰ محفوظ رکھے. دیکھیں اللہ تعالیٰ کے نزدیک ایک انسان کی عزت کا سوچیں کہ اللہ تعالیٰ کے نزدیک کتنی بڑی عظمت ہے ایک انسان کی. انسان نہیں سوچتا لیکن اللہ کے نزدیک کتنی بڑی عظمت ہے, اللہ نے کتنی عزت دی ہے ایک انسانی جان کو. اور اسی طرح پھر فرمایا وَمَنْ أَحْيَاهَا فَكَأَنَّمَا أَحْيَا النَّاسَ جَمِيعًا, اور جس نے زندہ کیا اس کو, کس کو؟ کسی بھی جان کو, تو اس نے گویا زندہ کر دیا انسانوں کو, سارے کے سارے انسانوں کو, تمام لوگوں کو. اب زندہ کیا کیسے, زندگی کسی کو دینا کیسے ہوتا ہے, یعنی کسی کی بھی زندگی بچا لی. مثلا کوئی کسی کو قتل کرنے کا ارادہ رکھتا ہے, کسی کے دل میں ایسے سینٹیمنٹس آپ نے دیکھے کہ کوئی اتنا آگ بگولا ہو رہا ہے, کوئی غیرت کے نام پہ بیٹی کو قتل کرنے لگا ہے, بہن کو قتل کرنے لگا ہے, کسی کو قتل کرنے لگا ہے, اس کے جذبات کو ٹھنڈا کر دینا, اس کو کام ڈاؤن کر دینا, اس کو کچھ سمجھانا, اس کو کوئی نصیحت کر دینا, یہ سب چیزیں اس میں آتی ہیں. اسی طرح اور بھی طریقے سے کس طرح سے آپ قتل کو روک سکتے ہیں, یا کس طرح سے ایون قتل کو نہیں ویسے ہی کس طرح سے کسی کو زندگی دے سکتے ہیں. جب مثلا کوئی ڈوب رہا ہے, کوئی آگ میں جل رہا ہے اس کو بچا لینا, کوئی ڈوب رہا ہے تو اس کو جا کے پانی میں جا کے اس کو بچا لینا, یا مثلا ہے کہ کوئی بیمار ہے اور ایسی بیماری ہے کہ مرنے والا ہے, اس کے پاس پیسے نہیں ہیں اپنی بیماری کے علاج کے لیے, اس کا آپ نے علاج کرا دیا تو یہ بھی ایک یعنی آپ نے اس کو زندگی دی ہے نا. کوئی ڈاکٹر ہے, رات کے 3 بجے مریض کو ہارٹ اٹیک ہو گیا, وہ آرام کی پرواہ نہیں کرتا, اس کے گھر بھاگا گیا, اس کا علاج کیا, اس نے جان بچائی نا, یہی ہے احیاہا زندگی دینا. تو اس کے بہت سارے طریقے ہو سکتے ہیں. اب اس میں میں سمجھتی ہوں کہ اس میں تو یعنی یہ لوگ جو غیر مسلم ہیں ان کو ہم دیکھتے ہیں کہ ہم سے بہت آگے ہیں ان کاموں میں. اور اس میں بھی یہاں پہ آہ یا ہا ہے نا, ہا کسی بھی نفس کو. اس میں بھی یہ نہیں ہے کہ وہ ضروری مسلمان ہوگا تو پھر آپ نے زندگی دی تو پھر آپ نے سب کو بچایا ورنہ نہیں. اللہ تعالیٰ کو کہ کافروں سے ایسا نہیں ہے کہ وہ اس کے بندے نہیں ہیں. ہاں ان کا حساب کتاب جو آخرت میں ہوگا وہ اللہ کے ذمہ ہے. اور آپ کو کہا گیا کسی نفس کو بھی بچانا. مسلمانوں کا تو اب حال یہ ہو گیا نا کہ بس ہمیں دوسروں سے اس قدر نفرت ہے کہ یعنی ہم سوچتے ہیں کہ ہم امت سے بڑی وفاداری کر رہے ہیں جب ہم ان سے نفرت کرتے ہیں. تب یہ دیکھیں سوچیں کہ ہم کیا دعویٰ کریں گے اگر ہمارے حالات یہ ہیں, ہماری مینٹلٹی یہ ہے. فرمایا کسی کو بھی, اسی طرح آپ دیکھیں کسی کو آپ نے دیکھا کہ وہ خودکشی کرنے لگا ہے، آپ نے اس کو اس کے ارادے سے پھیر دیا، کوئی عورت ابارشن کرانے لگی ہے آپ نے اس کو روک دیا، کوئی بے گناہ قیدی ہے اس کو سزا ملنے لگی ہے موت کی، یا اور تو آپ نے اس کو گواہی دے دی، اس کو آزاد کرانا ہے، اس کو زندگی دینا ہے، ساری چیزیں ہیں، کوئی ایکسیڈنٹ کسی کا ہونے لگا تھا آپ نے اس کو بچا لیا، فرسٹ ایڈ کسی کو دے دی، ضرورت تھی نہ، آپ کہیں مجھے کیا ضرورت پڑی ہے اب میں اس کے لیے کروں، کسی کو کاؤنسلنگ کی ضرورت تھی، کوئی اپنی جان ختم کرنے لگا تھا یا کچھ اور معاملہ کرنے لگا تھا، کسی اور کو نقصان پہنچانے لگا تھا، آپ نے اس کی کاؤنسلنگ کر لی، یعنی جس سے لوگوں کو ایک نئی زندگی مل جائے، وہ ایک کے کو بھی دینا نا پوری انسانیت کو بچانے کے برابر ہے، پوری انسانیت کو، اور یہی میں بات جو آپ کو کہہ رہی ہوں کہ ان لوگوں میں یہ اتنی زیادہ دیکھنے میں آتی ہے، میں خود کئی دفعہ اتنی مطلب انسان متاثر ہوتا ہے کہ جب آپ لوگوں کے ساتھ بھی ہوا ہوگا، جب کبھی خدا نہ خواستہ کوئی میڈیکل ایڈ کی آپ کو فوری ضرورت پڑتی، کوئی ایمرجنسی ایسی ہو جاتی ہے، تو جو آتے ہیں ایمبولنس میں وہ یہ نہیں دیکھتے کہ اس کا مذہب کیا ہے، اس کا دین کیا ہے، یہ ہمارے دوست ہیں کہ دشمن ہیں، وہ فوری طور پہ آپ کی جان بچانے کی کوشش کرتے ہیں، اس طرح ہی آپ ہسپتال میں چلے جائیں، اسی طرح آپ کسی مصیبت میں پھنس گئے ہیں، کوئی پولیس آتی ہے، وہ یہ نہیں دیکھے گی ہم اس وقت اس کو بچائیں کہ نہیں بچائیں، وہ یہ دیکھتے ہیں کہ ہاں یہ ایک انسانی جان ہے اور اس کو ہم نے بچانا ہے، وہ سر توڑ کوشش کرتے ہیں، ہمارے ذہن میں فوراً آتا ہے یہ کون سے مذہب کا ہے، یہ اچھا یہ تو ڈائریکٹلی یا انڈائریکٹلی کوئی بھی ایسی تدبیر کرنا جس سے دوسرے کی جان بچ جائے، اب ایک کچھ عرصہ پہلے ایک خبر سنی تھی کہ کوئی ٹرین ٹریک پہ کوئی گر گیا تھا، ٹرین آ رہی تھی سامنے سے اور ایک آدمی کھڑا ہوا تھا سائڈ پہ، اور وہ فوراً یعنی اس نے اتنی تیزی سے وہ گیا اور وہ اس نے اس کے اوپر اپنے آپ کو ڈال دیا اور بیچ میں اپنے آپ کو کر لیا کہ ٹرین اوپر سے گزر گئی ان کے دونوں کے اور کچھ نہیں ہوا دونوں کو، تو اس کو کہا کہ یہ ہیرو ہے، تو جو بھی کسی کی جان بچ جاتا ہے دوسرے انسان کی وہ ہیرو ہے، اب وہ نہیں اس وقت دیکھے گا بھئی یہ کیا ہے کس طرح کا ہے، پہلے اپنا پاسپورٹ دکھاؤ، تو پہلے اپنا یہ دکھاؤ، اپنا مذہب بتاؤ، اسی طرح ایک اور جان بچانا بھی ہوتا ہے، ایک اور اینگل سے اس کو دیکھیں، اور وہ ہے اسپریچول ڈیتھ، کو انسان مر رہا ہے جب وہ دین سے ناواقف ہے، وہ برباد ہو رہا ہے، وہ ایک چلتی پھرتی لاش بن کے زندگی گزار رہا ہے، وہ دوزخ کا ایندھن بننے والا ہے، اب آپ نے اس کو نصیحت کر کے سمجھا بجھا کے آپ اس نے اس کو آمادہ کیا کہ آؤ دین سیکھو، آؤ قرآن کو سیکھو پڑھو، تو آپ نے اس کو بچا لیا، اس کو زندگی دے دی، ایسی زندگی دینے کی آپ نے کبھی کوشش کی ہے؟ یہ بھی زندگی دینا، اور وہ لوگ جانتے ہیں جن کو یہ زندگی ملی ہے کہ وہ کیا تھے پہلے، اور اللہ تعالیٰ نے ان کو جب زندگی دی تو آج ان کا حال کیا ہے، یہ کتنی بڑی زندگی دینا، ایک بھوکے کو کھانا کھلا دینا کیونکہ وہ قحط میں تھا، وہ ایک مصیبت میں تھا اور وہ مرنے والا تھا، اس کو آپ نے کھانا دیا، وہ بھی زندگی دینا ہے، لیکن ایک کو دائمی بھوک سے بچا لینا، ہمیشہ کی بھوک سے، یہ کتنی بڑی زندگی دینا ہے، آپ نے یہاں پہ کسی کو کوئی آگ لگ گئی تھی کہیں اور آپ فائر فائٹر میں سے ایک ہیں، آپ گئے اندر اور اس کو بچا لیا، وہ بھی آگ سے بچانا ہے، لیکن ایک ہمیشہ کی آگ سے کسی کو بچا لینا، کتنی بڑی زندگی دی آپ نے اس کو، اس کی بھی تو کوشش کریں، تو اللہ تعالیٰ نے اتنا بڑا ہمیں سبق بتا دیا، دیکھو انسانی جان کتنی اللہ کو کے نزدیک محترم ہے، کتنی اللہ کے نزدیک قیمتی ہے، اس کو مت برباد کرو، چھوٹی چھوٹی بات پہ اٹھ کے دوسرے کی جان لے لینا، کبھی آپ دیکھتے ہیں اس نے ماں کو قتل کر دیا، باپ کے اوپر غصہ ہو کے اس کو قتل کر دیا، اس کو جلا دیا، مٹی کا تیل پھینک کے اس کو آگ لگا دی، فلانے کو، ये कितना आसान है इनके लिए, क्योंकि इनको पता नहीं कि कुरान में क्या है। तुमने सारे इंसानों की जान ले ली, कितना बड़ा गुनाह कर दिया। वलकद जाअतहुम रुसुलुना बिलबय्यिनात, अलबत्ता तहकीक आए उनके पास हमारे रसूल साथ रोशन दलाइल लेकर। किन की बात हो रही है? अब देखें, बनी इसराइल के पहले बात हो रही थी ना, उसी कॉन्टेक्स्ट में समझे, यहूद को डांट पिलाई जा रही है कि आए थे उनके पास हमारे रसूल निशानियां लेके, फिर क्या हुआ? सुम्मा इन्ना कसीरम मिनहुम बादा ज़ालिका फिल अर्दि लमुसरिफून, फिर उनमें से बहुत सारे थे, कसीर तादाद में, इसके बाद भी वो जमीन में ज्यादतियां करने वाले थे। रसूल के आने के बाद क्या होना चाहिए था? जब वो सारी चीजें आके एक्सप्लेन कर दी रसूल ने, बता दिया, उसके बाद होना क्या चाहिए था? लोग सीधे हो जाते ना। लेकिन इसके बावजूद अक्सर लोग, बहुत ज्यादा लोग, फिर भी जमीन में ज्यादती करते रहे। ज्यादती कौन सी ज्यादती की तरफ इशारा है यहाँ पे? कत्ल में इसराफ, कत्ल में भी हद से बढ़ जाना। आपको मैंने बताया था, नबियों को कत्ल कर देते थे, आपस में एक दूसरे को कत्ल करते थे। इनकी हिस्ट्री तो खैर इस चीज से भरी हुई है, खून खराबा, और ये इनको कोई परवाह नहीं थी कि नबी है या क्या है। कोई भी इनको नसीहत करता था, ये उसका खून करके उसके बाद शाम को सब्जी बेचने बैठ जाते थे। उनको ये भी नहीं एहसास होता था कि हमने कोई बुरा काम किया। लेकिन आप चले उनको तो छोड़े ना, हम अपना देखें, आज हमारे अंदर मुसलमान मुसलमान को कत्ल कर रहा है या नहीं? आज मुसलमान का खून तो सबसे सस्ता है, गैर भी मारते हैं, अपने भी मारते हैं। और इसराफ क्या है ना, उसमें भी हद से बढ़ जाना। यानी देखें, एक कातिल है और एक मकतूल है। अब किसास लिया गया तो जाहिर है कातिल को कत्ल किया जाएगा। जब इसराफ होता है ना, तो फिर पता क्या होता है, तुमने हमारा एक मारा ना, हम तुम्हारा 10 मारेंगे, और तुमने हमारे 10 मारे हैं, हम तुम्हारे गांव के गांव जला देंगे। ये है इसराफ, कत्ल में भी इसराफ। यहूद ने ये किया और आज भी ये हो रहा है इस मुहज्जब दुनिया में, जिसको कहा जाता है कि हम बहुत सिविलाइज्ड हो गए। आप और फिर देखें, मदीना में भी इन्होंने मुसलमानों के खिलाफ जो साजिशें की, मुआहदे के बावजूद, कॉन्ट्रैक्ट था, इसके बावजूद साजिशें की, ऐसी एक्टिविटीज करते रहे, कत्ल की कोशिशें करते रहे। तो यहूद को एक आईना दिखाया जा रहा है, और आज हमारे लिए भी ये एक आईना है कि देखो, तुम्हारे पास रसूल भी आ गए, उसके बावजूद इस कदर इसराफ है कत्लो गारत में। आज तो ये है ना, एक आदमी एक सेकंड के अंदर बहुत सारों को कत्ल कर देता है, एक बटन दबाता, बहुत सारे लोग जिंदगी की बाजी हार जाते हैं। तो ये है इंसानों की तरफ से बहुत बड़ी ज्यादती, जिनके दिल में खुदा खौफी नहीं रही, और उसके बाद तो सारी ज्यादतियां फिर होती ही चली जाती हैं। चले, यहाँ तक पहले तिलावत सुने, फिर आगे चलते हैं इंशाल्लाह।
واتل عليهم نبأ ابني آدم بالحق إذ قربا قربانا فتقبل من أحدهما ولم يتقبل من الآخر قال لأقتلنك قال إنما يتقبل الله من المتقين لئن بسطت إلي يدك لتقتلني ما أنا بباسط يدي إليك لأقتلك إني أخاف الله رب العالمين إني أريد أن تبوء بإثمي وإثمك فتكون من أصحاب النار وذلك جزاء الظالمين فطوعت له نفسه قتل أخيه فقتله فأصبح من الخاسرين فبعث الله غرابا يبحث في الأرض ليريه كيف يواري سوءة أخيه قال يا ويلتى أعجزت أن أكون مثل هذا الغراب فأواري سوءة أخي فأصبح من النادمين من أجل ذلك كتبنا على بني إسرائيل أنه من قتل نفسا بغير نفس أو فساد في الأرض أو فساد في